नमस्कार, कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमिल सिन्हा। भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने प्रष्ट प्रतिबद्धता सहित वर्तमान सरकार गठन भएको छ। विगतका सरकारहरूमाथि लागेका भ्रष्टाचारका आरोप, सेवा प्रवाहमा ढिला सुस्ती तथा नीतिगत अन्योलले जनतामा निराशा बढ़ाउँदै लगेको सन्दर्भमा यस पटकको राजनीतिक परिवर्तनलाई आम नागरिकले आशाको दृष्टिले हेरेका छन्। विशेष गरी गत भदौ 23 र 24 गते युवा पुस्ताले गरेको आन्दोलनले सरकारलाई जन अपेक्षा प्रति गम्भीर बन्न पनि दवाब दिएको थियो। आन्दोलन मार्फत युवाहरूले पारदर्शिता, रोजगारी, गुणस्तरीय सार्वजनिक सेवा र दण्डहीनताको अन्त्यको माग उठाएका थिए। यसै परिवेशमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले 182 सीट जीत हासिल गर्दै स्पष्ट बहुमतसहित सरकार गठन गरेको छ। संविधानको धारा 76(1) अनुसार बनेको यो सरकार विगतका गठबन्धन सरकार भन्दा फरक र एकल दलको स्थिर सरकारका रूपमा हेरिएको छ। यसले नीति निर्माण र कार्यान्वयनमा द्रुतता ल्याउने अपेक्षा पनि गरिएको छ। वर्तमान सरकार समक्ष भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति, कानूनी तथा संस्थागत सुधार, सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा आर्थिक विकासलाई तीव्रता दिने जस्ता महत्वपूर्ण चुनौती र अवसरहरू रहेका छन्। विशेष गरी युवाहरूको आकांक्षा सम्बोधन, लगानी मैत्री वातावरण, रोजगारी सिर्जना र राज्यका निकायहरूमा जवाबदेहता कायम गर्नु अहिलेको मुख्य प्राथमिकता रहेको छ। आजको अन्तरसंवादमा हामी वर्तमान सरकारका प्राथमिकता र चुनौतीबारे केन्द्रित भएर सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीसँग कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा। हिजो मात्र सरकार गठन भएको छ, यो सरकारबाट आम अपेक्षाहरू पनि धेरै नै रहेका छन्। यो परिप्रेक्ष्यमा वर्तमान सरकारका प्राथमिकता के कसरी तय हुनुपर्छ र प्राथमिकतामा के कस्ता विषयहरू पर्नुपर्छ? मैले हाम्रो कुराकानीको शुरूआत यही प्रश्नबाट गरे।
हजुर, यो अपेक्षा धेरै नै छ र अर्को कुरो के भन्दा तपाईँको अहिले 3 करोड नेपालीको चाहिँ इच्छा पूरा भयो। त्यो के इच्छा थियो भने तपाईँको अहिले यो गणतन्त्र आएदेखि र खास गरी तपाईँको 47 साल यतादेखि नै पालै पालो त्यो सिङ्गरबारलाई म्युजिकल चेयर बनाएर त्यही असफल बुढापाकाहरू भत्ता खाएर घर बस्नुपर्ने ठाउँमा अझ पनि जागिर खोजीले गरेका थिए। अब 50% नेपालीको चाहना पुरा भयो किनभने अब 3 वटा पाखा लगाइयो। अब नयाँ जेनेरेसनको हातमा गइरहेछ। यो अहिलेको सरकार कस्तो तपाईँको ब्यालेन्स राखेर रासोपाको मिक्स्ड हो। यो दुईटाको जुन हामीले उनीहरूको चुनावको अभियान सुन्यौँ, त्योभन्दा अगाडिको उनीहरूको गतिविधि सुन्यौँ, भाषण गऱ्यौँ, अनि उनीहरूको लोकप्रियता हेऱ्यौँ, अनि एकजनाले मेयर भएर गरेको काम हेऱ्यौँ, अनि अर्को लमिसानीजीले गृहमन्त्री हुँदाखेरि गरेको कामहरू देखौँ। त्यसले गर्दा सबै 3 करोड नेपाली प्रभावित भएका थिए। अब हाम्रो आशा के भने तपाईँको 50% चाहिँ अहिले हाम्रो सफलता भयो। अब अहिले फरक के छ भने तपाईँको अहिलेको सरकारको खास सरकारै सञ्चालन गरेको अनुभव छैन। विद्यार्थीहरू छन्, जवान छन्, उनीहरूको जोस छ, जाँगर छ, उत्साह छ, के गर्नु भन्ने भावना छ। तर के भने तपाईँको बाहिरबाट सरकारको विरोध गर्नु र भित्र बसेर आफै सरकारबाट काम गर्नु धेरै चुनौतीपूर्ण कामहरू हुन्छन्। यसमा तपाईँको आत्तिनु भएन, अपरिपक्व काम देखाउनु भएन। पहिला हिजो अस्ति विरोध गर्दा के जोस गरिएको थियो, के भनेको थियो, त्यसले काम गर्दैन। अब त के भने अहिलेको चलिरहेको सिस्टमलाई र संविधानलाई नबिगारिकन, नभत्काइकन, संयम भएर अनि त्यहाँबाट सचिवहरूदेखि लिएर आम जनताहरूदेखि लिएर यी सबैको मुख्य सचिव, सचिव लगायत अनि कानुनी सल्लाहकारको लिएर आफै गरेको कामको विवाद नआउने, सर्वोच्च अदालतको मुद्दा नजाने, नउल्टिने काम गरेर जानु पर्यो। किन भनेर भने अहिले पाखा लागेका दलहरू छन् नि, यिनीहरू त अहिले छटपटिरहेका छन्। यिनीहरू अहिले के गरौँ के गरौँ भइरहेको छ, यिनीहरूलाई कसरी सहयोग गरौँ होइन कि, कसरी सहयोग गरौँ होइन कि, कसरी यिनीहरूलाई तानेर खसालेर आफू त्यो बद्न जाउँ भन्ने धारणा छ। त्यसले गर्दा हामीले बडो यो सरकार सतर्क हुनुपर्छ। अहिले धेरै हदसम्म अनुभव नभएका विद्यार्थी छन्, पढेका छन्, ज्ञान छ, सिद्धान्त बोकेका छन्, तर प्र्याक्टिकल सरकार चलाउने अनुभव प्र्याक्टिकली गरिसकेका छैनन्। नम्बर एक के भन्दा यसमा हुनु पर्यो। अब प्रायोरिटी तपाईँको दुई तिनवटा च्यानल्स रातारात तपाईँको अहिले औद्योगिक विकास गरिने होइन। यिनीहरू त के भन्दा तपाईँको योजना बनाउँदै जाने, त्यही अनुसार कानुन बनाउने, वातावरण मैत्री सिर्जना गर्ने, लगानीलाई निम्ति हुने, विदेशी स्वदेशी दोस्रो काम यो हो। त्यसो के भने तपाईँको भ्रष्टाचार निवारण चाहिँ तुरन्त गर्नुपर्छ र गरिन सकिने कुरो छ। बाधक के भने तपाईँको भ्रष्टाचार निवारण गर्ने अख्तियार दुरुपयोग हो। तपाईँ हामीलाई थाहा छैन छ अख्तियार दुर्पङमा अहिले कस्तो मान्छे राखिएको छ भनेदेखि पाँच वर्ष अगाडि त्यो रातारात भागबुना लगाएर म तपाईँलाई जागिर दिन्छु मलाई नसमात अरूलाई समात भन्ने अलिकति सम्झौता गरेर राखिएको छ त्यो यिनीहरूले अहिलेसम्म केही गर्न सकेनन्। अब यिनीहरू अहिले हटाइहाल्न नि मिल्दैन फेरि किनभने यिनीहरू त यो हाम्रो संवैधानिक परिषदले सिफारिस गरेर नियुक्ति भएका हुन् अब फेरि आफ्नो बदनाम हुने काम पनि गर्नु भएन त्यस कारण यो प्रायोरिटी भ्रष्टाचार नियन्त्रण निवारण र नियन्त्रणमै पर्नुपर्छ त्यो सकिन्छ सजिलो कुरो हो। अब ध्यान केमा जाओस् भनेदेखि सकभर अख्तियारका मान्छेलाई तपाईँहरू सत्ता परिवर्तन भयो तपाईँहरू छोडेर सहयोग गर्नुहोस् तपाईँहरू त पुग्यो अब पहिला पनि जागिर हुनुहुन्थ्यो अहिले पनि खानुभयो त्यो केही काम गर्नु भएन अब यतिको खाइसकेमा पेन्सन पाइहाल्नुहुन्छ अब छोड्नुहोस् भनेर पहिला परिचय गर्नु पर्यो होइन भने के भने तपाईँको विचारपूर्वक गरेर भ्रष्टाचार नियन्त्रण छ नि र उहाँ उनी अहिलेको सरकार अन्तर्गतको जति पनि अधिकार छ नि तिनीहरूबाट जे सकिन्छ त्यो गराउनु पर्यो। यति तिनवटा काम चाहिँ अहिले तपाईँको छोटो दर्शकको छोटो टाइममा छोटो जवाब मैले दिएँ तिमीलाई।
सार्वजनिक सेवा प्रवाहको प्रभावकारिताका विषयमा पनि विगतदेखि नै प्रश्नहरू रहेका छन्। जनताले सहजै पाउनुपर्ने सेवा सुविधाहरू नपाएका विषयहरू पनि यसअघि सुनिँदै आएका थिए। त्यसै गरी आर्थिक वृद्धि र विकासका पक्ष र सवालहरू पनि रहेका छन्। यी सबै कुराहरूलाई मिलाएर अगाडि बढाउनको लागि कसरी सरकारले आफ्नो प्राथमिकता छुट्याएर अगाडि बढ्दा ठिक होला? किनभने पाँच वर्षे कार्यकालमा नै अब यो सरकारले लैजान्छ, पाँच वर्ष कार्यकाल पूरा गर्छ भन्ने आम अपेक्षा पनि रहेको छ, स्थिरताको अपेक्षा पनि मूल रूपमा गरिरहँदाखेरि तत्कालीन अल्पकालीन रूपमा गर्न सकिने काम, मध्यकालीन रूपमा गर्न सकिने र दीर्घकालीन रूपमा गर्न सकिने कामको वर्गीकरण गर्नुपर्दा सरकारले के कस्ता विषयलाई प्राथमिकता दिएर वर्गीकरण गर्नुपर्छ? तत्कालै जनतालाई दिन सकिने राहतको हकमा सरकार कसरी अगाडि बढ्नुपर्छ?
पहिलो के भन्दा तपाईँको सरकार परिवर्तन भइसकेपछि यी व्यापारी लगायत केही चाहिँ कालो धन्दा गर्ने मान्छेहरू सतर्क र सजग हुन्छन्। सरकारलाई दुःख दिनलाई एउटा के भन्दा तपाईँको भाव बढिदिएपछि सरकार त्यसै अनपपुलर हुन्छ भन्ने यिनीहरूको धारणा छ। अहिले पाखा लगाएका दलहरूले के भन्छ यमुहरूको खोजिरहेका छन्, यिनीहरूले नै भित्रभित्र उक्साइदिन्छन्। नेपालमा इमान्दार नेता राजनीति छैन। अब पहिला के भन्दा तपाईँको यो हाम्रो भाव कन्ट्रोलपट्टि सरकार लाग्नु पर्यो। दोस्रो तपाईँलाई उदाहरण दिउँ, यो अहिले उदारीकरण जस्तो इन्डियामा तपाईँको मनमोहन सिंह र डाक्टर मनमोहन सिंह अर्थमन्त्री र पिबी नरसिंहले यो उदारीकरण गरेर 48-50 चेयरमा कोठामा दौडिनु पर्नेमा 10 कोठामा झारेका थिए। अहिले तपाईँको भिजन भएको प्रधानमन्त्री र भिजन भएको अर्थमन्त्री भएको कारणले त्यो सुधार होला जस्तो मलाई लाग्छ। तपाईँलाई एउटा उदाहरण दिइहाल्छु म, यो अहिले एनआरएनको नागरिकता र एनआरएन नागरिकता भन्ने तपाईँले सुन्नुभएको होला, तपाईँले मिडिया मान्छेले सुन्नु भइहाल्यो। त्यहाँ के भयो भने तपाईँको मैले चिनेका कति मान्छेहरू अमेरिकाबाट नेपालमा एनआरएन लिन आए उताको सिटिजन चाहिँ नताइकन। यो कस्तो यो देश छ भने तपाईँको यसरी चलायो, यो यिनीहरूलाई फाल्नुपर्ने कारण यही थियो क्या। के गर्यो भने तपाईँको उहाँबाट आए खर्च गरेर आएपछि म अब यहाँको एनआरएनको नागरिकता लिन्छु भन्दाखेरि के गर्यो तपाईँको के गरिदियो हुने भने नि नेपाली राजधानी नेपाली नागरिकता जुन उनीहरूसँग थियो एक हातले सरकारले त्यो फिर्ता लिने फिर्ता लिएर त्यसलाई क्यान्सल गर्ने आप्सो राख्ने अनि अर्को तुरुन्तै तपाईँको नागरिकताको एनआरएनको नागरिकता इस्यु गरिदियो हुन्छ नि त्यसमा केही जाँदैन थियो। अब के गर्नुपर्ने अरे, पहिला तपाईँको चरित्रको सर्टिफिकेट ल्याउनु थिए, क्राइम रेकर्ड छैन भनेर ल्याउनु थिए। त्यो अमेरिकामा 20 वर्ष मान्छेको त्यो रेकर्ड छैन, यहाँ के मतलब हो त्यो एउटा हेर्नुहोस् त्यो। अर्को फेरि सर्जमिन गर्नुपर्ने अरे, यो सर्जमिनले के भन्छ तपाईँ 20 वर्ष बाहिर बसेका मान्छेको यहाँ सर्जमिनले के भन्छ? त्यो तपाईँको एउटा हातले नागरिकता लिने फिर्ता लिने, अर्को हातले तुरुन्त अर्को जे हुने हुन्छ। ए तपाईँले साधारण उदाहरण दिएको, यस्तै भएर यो देशमा अहिले विदेशी लगानी र स्वदेशी लगानी हस्केको कारण यही हो। अब यस्ता किसिमका जुन त्यो नचाहिने र पौराणिक कामहरू छन् त्यो टोटल बन्द गर्नु पर्यो। अर्को त्यसको के गर्नु पर्यो भने तपाईँको नि औद्योगिकरण अति आवश्यकता छ। हाम्रो सिस्टम के भन्छ तपाईँको संविधानको राजनीतिको निर्देशक सिद्धान्तमा लेखेको छ, सरकारले कल कारखाना चलाएर बस्ने हाम्रो होइन, हामीले त प्राइभेटाइजेसनमा जाने हो। हुन त प्राइभेटाइजेसन खतरा छैन, 47 सालमा त्यो गिरिजा प्रसादले त्यो सिद्धान्त त राम्रो उद्देश्य राम्रो, तर प्राइभेटाइजेसनले के भन्छ त्यत्रो हाम्रो यो पञ्चायत कालमा वीरेन्द्र राजा महेन्द्र राजाले बनाएको सिस्टमहरू ध्वस्त पारे। त्यो न त्यसरी होइन, त्यस्तो के गर्नु पर्यो तपाईँको उद्योग मैत्री कानुन र व्यवहार चाहियो। त्यसको लागि सरकारले के गर्नु पर्यो, हुन त यो कुरो किनभने अब हेर्नुहोस् हाम्रो त्यस्तो भिजनदार बालेन्द्र शाह र अर्थमन्त्री हुँदा मैले यो कुरो भन्दा कसो लाग्यो उहाँलाई, तर म त के चाहन्छु भने तपाईँको त्यो हाम्रो उद्योग व्यवसायी अनि तपाईँको व्यापारीहरू अनि त्यहाँबाट अर्थशास्त्री विज्ञहरूलाई बोलाएर हामीले कानुन बनाएको यिनीहरूलाई पचेन, हामीले उनीहरूलाई चाहने सहुलियत दिन सकेनछौँ, लगानी आइदिएन, तर उनीहरू के चाहन्छन् उनीहरू नै बनाउनु त खालि एउटा ट्याक्स चाहिँ तिमीले तिर्नुपर्छ व्यापारीहरूले नाफा खा त्यसै कारण पाउँदैन। ट्याक्स पनि तपाईँको के भने राज्यको ढुकुटी मोटाउनु होइन, सरकार चलाउनलाई पाँच वर्ष नोमिनल त्यसको अग्रिम वर्णन गरे हुन्छ नि, यो हाम्रो शर्त हो, ट्याक्स मात्र तिर्नुहोस्, अरू सब सुविधा सहुलियत हामी दिन्छौँ, तर त्यो मिसयुज गर्न पाउनुहुन्न भनेर तपाईँहरूले मसौदा ल्याउनु, त्यही कानुन हामी पास गरिदिन्छौँ भनेर गऱ्यो भने लगानी भित्रिन्छ, जन काम जेनेरेट हुन्छ, किन विकास त तपाईँको माल सामान निर्यात गरेर यो भित्र काम उत्पादन काम सिर्जना गरे हो, त्यो यसरी गरी हेरिदियो हुन्थ्यो जस्तो मलाई लाग्छ, मेरो सुझाव यो छ। अर्को तेस्रो के भने तपाईँको अब हेर्नुहोस् यी अहिले पाखा परेका दलहरू छन् जुन छटपटाइरहेका, यिनीहरूले नै तपाईँको आतंकमा छाएर शान्ति सुरक्षामा खल हुन सक्छन्, त्यस कारण प्रधानमन्त्री गृहमन्त्री फेरि एकदम बिल्कुल नयाँ जस्तो देखिन्छ, उहाँ पहिला बडो अत्यन के अरे बडो कडाइका साथ बोल्नुहुन्थ्यो, कडाइ गर्नुहुन्थ्यो, अब भित्र बस्छ त्यसो गर्नु त भएन, सरकारको गोलीले मान्छे मर्नु भएन, पुलिस लाठीचार्ज गरेर सडकमा देख्नु राम्रो भएन, उहाँको उहाँ पनि अलिक संयम हुनु पर्यो, नरम हुनु पर्यो, अब त सरकार बनाउनु पर्यो नि उहाँको, उहाँको त रेस्पोन्सिबिलिटी ठुलो भइसक्यो, अब त पहिला जे बने हुन्छ अहिले त्यो गर्नु भएन, त्यस कारण सिक्युरिटी फोर्सेसलाई कन्फिडेन्समा लिएर हाम्रो शान्ति सुरक्षामा बहुत ख्याल गर्नु पर्यो। तपाईँलाई याद होला पञ्चायत गइसकेपछि हेर्नुहोस् त्यो अञ्चलाधीश कार्यालय घण्टा गर्ने कसरी जलायो त्यो पञ्चायतकावालाहरूले, अनि तपाईँको के भने त्यो तपाईँको सुन्दर जलको पानीमा यति विष भइसकेको छ नखानुहोस् भनेर भने, त्यो आतंक अहिले यी पाखा परेकाले मसाउनु पर्ने छैन, त्यस कारण तपाईँको सरकार बडो सजग भएर धैर्य भएर नउतैकन विचार पुर्याएर के सोच्नु पर्यो, पहिला हामी माग गर्थ्यौँ अब त हामी दिनै देख्नुहुन्छौँ, माग्न सजिलो छ सडकबाट, अब केही नसर दिनु पर्यो, त्यस कारण यसमा बडो विचार ढङ्ग र बुद्धि पुर्याउन आवश्यक छ सरकारले।
हामी कुराकानीकै क्रममा रहेका छौं। आजको अन्तर संवादमा हामीले वर्तमान सरकारका प्राथमिकता र चुनौतीबारे केन्द्रित भएर सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीसँग कुराकानी गर्दैछौ। हुन्छ, हाम्रो कुराकानीको क्रमलाई थप अगाडि बढ़ाउ। चुनावमा राजनैतिक दलहरूले संविधान संशोधनको विषयलाई पनि अघि सारेका थिए, पक्कै पनि अब संविधान कार्यान्वयनको 10 वर्ष भन्दा बढ़ी समय व्यतीत भइसकेको छ। कतिपय अवस्थामा संविधानका केही प्रावधानहरू कमजोर देखिएको खण्डमा संशोधन गर्नुपर्ने पनि छ। अब विगतमा स्थिर सरकार बन्न नसकेको दोष संविधानमाथि थुपारिएको थियो, तथापि यसपटकको निर्वाचनले त्यो भाष्यलाई चिरेर अहिले एउटै दलले 182 सीट प्राप्त गरेर एउटा बलियो सरकार बनाएको अवस्था छ। संसदमा पनि उसको प्रतिनिधित्व सोही अनुसार देखिएको छ। यसकारणले अब जनतालाई सेवा दिनतर्फ नै केन्द्रित हुनुपर्छ। संविधानमा देखिएका कमजोरीहरू क्रमिक रूपबाट सबै दलहरूको सहमति लिँदै संशोधन गर्नुपर्छ र अन्यथा जनतालाई नै केन्द्रमा राखेर विकास र समृद्धि हासिल गर्नतर्फ यो सरकारलाई अवसर छ भनेर पनि पछिल्ला विश्लेषण भइरहँदाखेरि संविधान संशोधनको सवालमा यहाँको भनाई के छ? संविधानमा देखिएका कमी कमजोरीहरूलाई क्रमिक रूपले संशोधन गर्दै लैजानुपर्छ कि पहिलो प्राथमिकता नै त्यसतर्फ केन्द्रित हुनुपर्ने हो कि कतातर्फ जाँदा उपयुक्त होला?
मेरो सुझाव छ नि तपाईँको, संविधान त संशोधन गर्नुपर्छ तर अहिले हतारिएर होइन, पहिला यो सरकारले 1.5 वर्ष प्र्याक्टिस एक्सर्साइज गर्नुपर्छ। अब एउटा पहिलो इम्पोर्टेन्ट कुरो हेर्नुहोस्, योभन्दा अगाडिका अहिले पाखा परेका दलहरू के भन्छ, यो संविधानले हामी कामै गर्न सकेनौँ, यो संविधानमा त बहुमत कसैको आउँदै आउँदैन, संविधान संशोधन गर्नुपर्छ यिनीहरूले के भने आफ्नो कमजोरी लुकाउनको लागि त्यो टोक्न आउने कुकुरलाई हाड फालिदिएको जस्तो संविधानलाई दोष दिए यिनीहरूले। तर तपाईँले देख्नुभयो अहिलेको राष्ट्र पवार र बालन शाहको टिमले के गर्यो भने झन्डै तपाईँको 2-3 सिट भइदिएको भए त संविधानै संशोधन गर्ने हैसियत पुगिसकेको थियो। एउटा छिटो छिटाहरू यङ मान्छेहरू पढे लेखेका छन्, सरकार चलाएका छैनन्, त्यस्ता मान्छेहरूले एकैचोटि कत्रो बहुमत ल्याइदिए, अर्कोको सपोर्टै नचाहिने गर्थे नि। योभन्दा अगाडि हेर्नुहोस् हामीले झुकेर खाएकाहरू कहिल्यै ल्याउन सकेनन्, यो अहिले कति पाखा परे हेर्नुहोस् यिनीहरू, त्यसले गर्दा यिनीहरूले संविधानलाई दोष दिएको मात्रै हो, संविधान बाधक होइन। बेलायतमा त्यो प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री छैन, जापानमा छैन, अस्ट्रेलियामा छैन, क्यानाडामा छैन, स्वीडेनमा छैन, डेनमार्कमा छैन, नर्वेमा छैन, कहीँ पनि त्यो प्रत्यक्ष छैन। यसको आधार संसदीय व्यवस्थाको आधारभूत मान्यता र संरचना नै अहिलेको हाम्रो निर्वाचित प्रणाली हो, त्यो प्रत्यक्ष होइन। त्यस कारण यिनीहरूले आफ्नो कमजोरी लुकाउनलाई तपाईँ हामीलाई झुक्याउनको लागि संविधानले दोष दिएको मात्रै हो, यिनीहरूको पछि नलाग्नुहोस् अहिलेको सरकार, यिनीहरूलाई कराउनु दिनुहोस्, 1.5 वर्ष बस अनि त्यसपछि संशोधन गर्नु के रहेछ, जस्तो संवैधानिक परिषद काम लाग्दैन, न्याय परिषद काम लाग्दैन, जुडिसियरीमा धेरै संशोधन गर्नुपर्छ। अहिले जुडिसियरी त वास्तवमा अहिले कसरी भनेर सरकार र संसदको अहिले बदनाम भइरहेको छ, त्यस्तो भए तापनि अहिले थाम्ने त अदालत सर्वोच्च अदालतले थामिरहेको छ, त्यसको इज्जत थाम्नु हो, तर त्यसमा पनि धेरै सुधार गर्न बाँकी छ। अब तपाईँले भन्यो के भने त्यसमा को राख्ने भन्दाखेरि नि रिटायर्ड जजको अध्यक्ष नराख्नुहोस्, त्यो पोलिटिकल प्रोसेस हो संविधान संशोधन, त्यहाँ पढाउने अथवा बाहिरका यस्ता संविधानविदहरूको अध्यक्षतामा त्यो आयोग गठन गरेर अनि त्यहाँबाट अहिलेको यो संविधान परिषद न्याय परिषद अनि त्यहाँबाट निर्वाचन प्रणाली भए अनि कार्यकारी प्रमुखको निर्वाचन गर्नु पर्दैन अनि यस्ता केही धेरै कुराहरू छन् जो संवैधानिक निकायहरू भए भ्रष्टाचारमा भ्रष्टाचार अनि यिनीहरू के भने अर्को संवैधानिक निकाय 6 वर्ष धेरै भयो यिनीहरूले 6 वर्ष बसेर खाए काम केही गरेन त्यो 6 वर्ष राख्नै पर्दैन 3 वर्षमा झार्दै हुन्छ इन्डियामा सिआइएको 2 वर्षको टर्म राखेको छ अमेरिकामा तपाईँको 6 वर्ष छैन अमेरिकामा हाम्रो सिआइए छैन त्यस कारण त्यो 6 वर्ष धेरै खाए काम केही नगरेर ढुक्क भएर बस्ने भयो त्यो पनि घटाउनु पर्छ यिनीहरूको त्यस कारण धेरै गर्नु छ तर अहिले सरकार यसो नलाग्नुहोस् पहिला बुझ्नुहोस् आफ्नो गभर्नेन्स बुझ्नुहोस् पहिला त्यसपछि 1-1.5 वर्षपछि आफ्नै कार्यकालभित्र अनि त्यहाँबाट संविधान संशोधन चलाउनुहोस् भन्ने मेरो सल्लाह त्यो हुन्छ मुख्य कुरो के भन्छ संविधान संशोधन गर्नुपर्छ तर यिनीहरूले कराएको जस्तो यिनीहरूले झारा फेरेको जस्तो एकजुट नभइकन त हामी सरकारै चलाउन सकेनौँ यो त हाम्रो बहुमत आउँदै आउँदैन आयो जान त होइन यिनीहरूलाई सोध्नुपर्छ त्यस कारण संविधान संशोधन गर्ने तर 1-1.5 वर्ष एक्सपेरिमेन्ट गर्नुहोस् काम चलाउनुहोस् काम प्र्याक्टिस सिक्दै जानुहोस् अनि त्यसपछि गर्नुहोला भन्ने मेरो सल्लाह त्यो हुन्छ
वर्तमान सरकारको कार्यभारका रूपमा अथवा जिम्मेवारीका रूपमा युवा पुस्ताले भदौ 23 र 24 गतेको आन्दोलनबाट उठाएका माग सम्बोधन गर्ने कार्य पनि हुने देखिन्छ जसमा भ्रष्टाचार नियन्त्रणको विषय पनि मूल रूपमा समावेश थियो अब भ्रष्टाचारका धेरै नै विषयहरू रहेका छन् विभिन्न घोटालाहरू काण्डहरूका विषयहरू पनि चर्चामा आउने गरेका छन् तथापि अहिलेसम्म नतिजा योग्य छानबिन अथवा त्यस किसिमबाट भ्रष्टाचारका ठूला घटनाहरूको अन्तिम टुङ्गो लाग्न नसकिरहेको त्यसमा राजनीतिक हस्तक्षेप हुने स्वार्थ हावी हुने निष्पक्ष छानबिन नहुने लगायतका समस्या पनि विगतमा भए भनेर जनस्तरबाट र विभिन्न बौद्धिक व्यक्तिहरूले पनि र जसले सुशासनको जुन अभिभारको लागि अगाडि बढाउन खोजिरहनु भएको छ उहाँहरूले पनि भनिरहेको अवस्था थियो भ्रष्टाचारको सवालमा कतिको निर्मम भएर अबको सरकार प्रस्तुत हुनु पर्ला त
अति निर्मम हुनुपर्छ हेर्नुहोस् किनभने तपाईँको कानुनको प्रक्रिया पुरा गर्नुपर्छ बदनियतको भावना लिनु हुँदैन स्वेच्छाचारी बन्नु हुँदैन कानुनले गर्दै गर्छ म ठोक्दै गर्छु भन्ने भावना हुनु हुँदैन कानुनको प्रक्रिया पुरा जस्तो तपाईँको बेलायतमा अमेरिकामा कसैलाई मुद्दा चलाउँदाखेरि कानुनको प्रक्रिया पुऱ्याउँछ नि उसले आफ्नो पुरा डिफेन्स गर्ने मौका दिनुपर्छ झुट्टा मुद्दा लगाउन पाइँदैन अनि त्यो त्यो त पालना गर्नै पर्छ न त यिनीहरू अरूमा फरक के भयो योभन्दा अगाडि देख्न भएन रवि लामी छानेर त्यो फसाइदिएको सम्पत्ति शुद्धिकरण सम्पत्ति शुद्धिकरण र तपाईँको राज्य विरुद्धको त्यो फसाउनुको लागि हो नि इन्डियामा त्यो पाकिस्तानमा त्यो इमरान खानले गरे जस्तो गरिराखेको थियो उनीहरूले योभन्दा अगाडि त्यो हेर्नुहोस् त्यो धावल संशोधना लगाएर त्यो राजावादीहरूको जुलुसमा कसरी त्यो फसाइदियो त्यस्तो मुद्दा लगाएर त्यस कारण त्यो अहिलेको नि त्यही गभर्मेन्ट त चेन्ज क्या आयो यिनीहरूले गरे भन्दैमा पहिलाकोलाई त्यो गर्नु भएन कानुनले जे देख्छ त्यो मात्रै गर्नुपर्छ तर हेर्नुहोस् अहिलेको यिनीहरूलाई अहिलेको अख्तियार यति खतरा छ कि यो अहिलेको यो हाम्रो छ नि यो नक्कली भुटान सीमार्के काण्ड भयो गोकर्ण रिसोर्ट भयो अनि अर्को तपाईँको हाम्रो क्याम्बोडिया काण्डहरू भयो अथवा अर्को तपाईँको हाम्रो यो के छ नि गिरिबन्धु यसो यस्तो यिनीहरूलाई अहिलेका जो के यिनीहरूले फेरि मुद्दा प्रमाण रहन्छ मुद्दा चलाउने फाइल तामिले राख्ने भनेर पुऱ्याइदियो भने फेरि ओपन गर्न गाह्रो हुन्छ त्यो एउटैमा कहिले बन्द कहिले राम्रो हुँदैन त्यो यसो यिनीहरू त विश्वास गर्नु मुद्दा छान्दैन तर म के ठान्छु भने त्यो मुद्दा त्यो 4-5 वटा मैले नाम लिएको मुद्दा यदि त मेरो पहिला प्रोफेसन त्यो थियो यदि मैले गरेँ भने म कोर्टमा प्रमाण सहितै पेस गरिदिने मेरो क्षमता त्यो छ यति राम्रो प्रमाण त्यो कागजै बोलिरहेको छु क्या तर के यिनीहरूले फेरि प्रमाण न चाहिने प्रमाण नरिकन अरू प्रमाण लिएर यिनीहरूले मुद्दा नचढेर तामिल राख्यो भने के गर्ने भने प्रश्न आउँछ तर यो त खोल्नै पर्छ यसलाई अहिलेको कानुनले खोल्नै पर्छ अब भनौँ न त कमसे कम अख्तियारमा अर्को मान्छे राम्रो इन्डिपेन्डेन्ट मान्छे थपेर पनि अनि त्यहाँदेखि त्यो फाइल ओपन गराउँदा बेस्ट हुन्छ अहिले यति बाँकी जुन छन् पुरा 52 जना नियुक्ति गरेका पुरानाले त्यो अलिक खतरा देख्छु म त्यहाँ अहिले नियुक्ति गरिसकेपछि अनि त्यहाँबाट त्यो फाइल खोलाउन बेच्छौँ खोलाउनै पर्छ त्यो यिनीहरूले त्यो अकुत सम्पत्ति कमाउन कहाँ पा दिनुपर्छ र तपाईँ हामीले तिरेको ट्याक्सको पैसा यिनीहरूले मनमोज गरेर अनि तपाईँको त्यो गर्ने भ्रष्टाचार गरेर यिनीहरूलाई नछुने कानुनले नो बडी इज एभ द लर पहिला पञ्चायतको पालनमा राजालाई अलिकति इम्युनिटी दिएको थियो अहिले त कसैले पनि दिएको छैन यो त आफू त्यहाँ बसेर अलिकति सम्झौता गरेर आफ्नो मान्छे भर्ती क्यार गरेर अनि उनीहरूले नछोइदिएको मात्रै हो त्यो त छुनै पर्छ तर के भने अख्तियारमा अलिकति 3-3 जना बाहेक जो बाँकी छन् यिनीहरू बाहेक नयाँ ताजा इमान्दार शपथको पालना गर्ने त्यस्तो मान्छे राखेर चाहिँ तपाईँले ओपन गराउनै पर्छ ढिलो गर्नु हुँदैन
अहिले एकल बहुमतको सरकार पनि बनेको अवस्था छ, काम गर्न धेरै सहज हुने र अब विगतमा जस्तो गठबन्धन सरकार जस्तो झमेला अप्ठ्याराहरू पनि पर्दैनन् भन्ने अपेक्षा पनि गरिएको छ। अब यो त सरकार तर्फको कुरा भयो, अब त्यसै गरी अब व्यवस्थापिकाको सवालमा कुरा गर्नुपर्दा अथवा संघीय संसदको सवालमा कुरा गर्दाखेरि अब हामीले जति कानूनहरू निर्माण गर्नुपर्नेछ, संशोधन गर्नुपर्नेछ, त्यसै गरी सार्वजनिक खरिद सम्बन्धी कानूनले विकास निर्माणलाई नै अल्झाएको भनेर विश्व विकास बैंकका प्रतिवेदनहरूले पनि देखाइरहेको अवस्था छ। हाम्रो कानूनको अल्झनले गर्दाखेरि अपेक्षित रूपमा विकास नभएका कुराहरू पनि बेला बखत सुनिने गरेका छन्। निजामती कानून पनि यसै अड्किएर बसेको छ, त्यसै गरी अख्तियार मानव अधिकार सम्बन्धी कानूनहरू पनि अन्तिम टुङ्गोमा पुगिसकेका छैनन्। संविधान बनेको यतिका वर्ष भइसक्यो तर संविधान अनुकूलको कानूनहरू अझै बन्न नसकिरहेको अवस्था छ। साथै स्थानीय तह, प्रदेश र केन्द्र बीच संघबीचको समन्वय र तदनुरूपको साझा कानूनहरू पनि बनाउनु पर्ने अवस्था रहेको छ। यस हिसाबले कानून निर्माण र संशोधनको सवालमा अब कसरी अगाडि बढ्दा उपयुक्त हुन्छ? यहाँ त कानूनी क्षेत्रको एउटा विज्ञ व्यक्तित्व पनि हुनुहुन्छ, हामी कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौं, यो विषयलाई यहाँले सम्बोधन गरिदिनु होला।
अनि त्यो गर्नुपर्छ, किनभने योभन्दा अगाडिकाहरूलाई त त्यसै त यिनीहरूको जानु यिनीहरूलाई यिनीहरूको पत्ता साफ भएको कारणले त्यही हो नि, केही नगरिकन ठगेरै मात्रै खायो अरे, बसै ठगेर खायो अन्त एउटा आफ्नो मान्छे घुसायो, त्यति सरकारी पैसा खाए, काम गरेनन्, त्यो कारणले गर्दा नयाँ जेनेरेसन हुनु परेको हो। अब यो चाहिँ गर्नुपर्छ, हेर्नुहोस् यिनीहरूलाई त्यो अप्पर हाउसबाट दुखाउन सक्छ तर गर्नु पऱ्यो किनभने आफ्नो काम अगाडि बढ्नु पऱ्यो। अनि एउटा मुख्य कुरो के गर्नु तपाईँको त्यो अहिले अपोजिसन अहिले जुन भित्र सरकारको बहुमत छ हाम्रो प्रतिनिधि सभामा के गाह्रो पर्दैन, माथि गाह्रो पर्छ, गाह्रो पार्छन् यिनीहरूले, अहिले तपाईँको शान्त छन् तर यिनीहरूले के भन्छ तपाईँको बढी राम्रो काम गरेर देखे पनि फेरि यिनीहरूले माथि गएर मण्डल टायर बारेर हैरान गर्नेवाला छन्, त्यो अहिले हामीले पहिल्यै देख्नुपर्छ। तर यिनीहरूलाई जनताले पछि लाग्नेवाला छैन, आफूले दिएका भाडाका टोटोहरू कतिसम्म आउँछन् त्यो थाहा छन्, पैसा खर्च गर्नु पर्यो त्यसै आउँदैनन्, किन बुझेको पढे लेखेको मान्छे त अनावश्यक जुलुसमा आउँदै आउँदैन नि, जो मान्छेको काम छैन जसलाई भड्काउन सक्छ त्यस्तो आउँदैन नि, त्यस कारण काम गरिसकेपछि विद्वानले त्यो कुरो बुझ्छ, पढे लेखेको बुझ्छ त्यो कुरो आउँदैन एउटा कुरो। अर्को के भन्दा तपाईँको आफ्नो कानुन संशोधन धेरै गर्नु छ, संसदीय कार्यालय हाम्रो संघीय कार्यालय नै गर्नु छ, त्यो गर्दै जानु पर्यो। जब तपाईँको अप्पर हाउसमा बन्दै छ त्यति बेला के भने प्रधानमन्त्री आफैले साक्षात दिन प्रेस कन्फरेन्स गरेर हुन्छ कि अथवा कसैलाई राखेर हुन्छ कि, यसलाई एक्सपोज गर्नु पर्यो, इन्टरनेसनल मिडियामा नै एक्सपोज गर्नु पर्यो। हामी सरकारमा आयौँ, हामीलाई कोअपरेट गरेन, यिनीहरू पहिले सरकारमा थिए, यिनीहरू अहिले यिनीहरू छटपटी राखेका छन् तर यिनीहरू हाम्रो यस्तो जेनाइन कज थियो त्यो पनि गरिदिएनन्, त्यस कारण बाधक आफ्नै भएको हुनाले काम अगाडि बढ्न सकेको छैन भनेर यसरी नमिलाउनु पर्यो, यिनीहरूलाई बाहिर एक्सपोज गरिदिनु पर्यो, जसले बाधा दिन्छ नि बाधा पक्कै दिनेवाला छ, यिनीहरू अहिले कन्सपिरेसी रचिरहेका छटपटी राखेका छन्, यिनीहरू पानीको बडा मासेर छटपटी छन् त्यही हालतमा पुगेका छन्, त्यस कारण के भने बढी एक्सपोज हुनु, जस्तो अमेरिकामा देख्छु नि तपाईँको, अमेरिकामा राष्ट्रपतिले नै प्रेस कन्फरेन्स सबै कुरो बताउँछ नि, इजरायलको त्यस्तै देखिन्छ, जस्तो त्यो किसिमको यिनीहरूलाई एक्सपोज गर्नुपर्छ ताकि यो सम्बन्ध राम्रो यिनीहरू आँटिन्छ, ओहो हाम्रो त फेरि राजनीति आउनु त हाम्रो त बदनाम हुने भयो, त्यस कारण त्यसरी आफ्नो प्रोसेस त यिनीहरू प्रक्रिया त अगाडि बढाउनै पर्छ नि, अब त चुलाएर बसेर भएन नि, वार फुटिङमा काम गर्नु पर्यो, त्यसरी जानु पर्यो। अनि खर्च कटौती अति आवश्यक छ, यही खर्च कटौतीहरू धेरै बढ्छ, अहिले हेर्नु त्यो सरकारी सम्पत्तिको दुरुपयोग गर्नु, सरकारी पदाधिकारीको दुरुपयोग, मान्छे भर्ता दुरुपयोग गर्नुहोस्, त्यहाँ के हेर्नुहोस् के कुरो गर्नु, होटेलमा गएर पार्टी गर्छन्, त्यो आफ्नो अफिसको हलमा गएर भने त्यो भोलि टोटल बन्द गरिदिन्छ नि, त्यहाँ कोही आयो भने हेर्नुहोस् त्यो फुल सरकारी पैसाले फुलमाला किनेर मनमा एउटा छ, अर्को कुरो थियो।
हुन्छ, हाम्रो कार्यक्रमको समय पनि सकिएको छ, यहाँको महत्वपूर्ण समय र विचारका लागि धेरै धेरै धन्यवाद।
ल धन्यवाद तपाईँलाई।
आजको अन्तरसंवादमा हामीले वर्तमान सरकारका प्राथमिकता र चुनौतीबारे केन्द्रित भएर सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीसँग कुराकानी गर्यौं। प्रविधिमा साथ दिनुहुने शंकर भण्डारीलाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस् त, नमस्कार।